تو سورہ حجرات کی جو تفسیر ہمارے چل رہی تھی رمضان المبارک کے مہینے میں، اسی کو ہم نے کنٹینیو کرنا ہے. تو یہ ہماری دین اسینشلز فار ویمن کلاس ہے، اور اس کے تحت ہم تین سبجیکٹس پڑھتے ہیں. ایک ہے قرآن کی تفسیر جو کہ معارف القرآن سے پڑھائی جاتی ہے، دوسری ہے حدیث مبارکہ جو زاد الطالبین کتاب سے پڑھائی جاتی ہے، اور تیسری فقہ ہے، یعنی تیسرا سبجیکٹ فقہ ہے، وہ تسہیل بہشتی زیور سے پڑھایا جاتا ہے. تو تینوں سبجیکٹس کے تین مختلف ٹیچرز ہیں. تفسیر کی کلاس جو ہے یہ آرٹس پڑھاتا ہے، تو اس کو ہم وہیں سے کنٹینیو کر رہے ہیں جہاں سے کہ ہم نے رمضان المبارک کو چھوڑا تھا. رمضان المبارک میں ہم نے اس سال سورہ یاسین کی تفسیر پڑھی تھی، اور اس کے ختم ہونے کے بعد سورہ حجرات کی تفسیر شروع کی ہوئی تھی. تو آیت نمبر 12 سے جیسا کہ گروپ کے اوپر لکھا تھا کہ ہم اس کو شروع کریں گے، کنٹینیو کریں گے، لیکن اس سے پہلے میں تھوڑا سا سورہ حجرات کا پس منظر، بیک گراؤنڈ بھی آپ کے سامنے ایک بار پھر رکھنا چاہوں گا، اس کے بعد پھر ہم آگے پڑھنا شروع کریں گے. تو سورہ حجرات کا معاملہ یہ ہے، بلکہ اس سے پہلے ذرا دعا بھی پڑھ لیتے ہیں. اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم. اللهم ارنا الحق حقا وارزقنا اتباعه وارنا الباطل باطلا وارزقنا اجتنابه. اللهم ارنا الحق حقا وارزقنا اتباعه وارنا الباطل باطلا وارزقنا اجتنابه. اللهم ارنا الحق حقا وارزقنا اتباعه وارنا الباطل باطلا وارزقنا اجتنابه. اس دعا کا مطلب یہ ہے کہ اے اللہ، مجھے حق دکھا جیسے کہ وہ واقعی ہے، اور مجھے اس کی اتباع کی توفیق عطا فرما، اور مجھے باطل یعنی جھوٹ دکھا جیسا کہ وہ واقعی ہے، اور مجھے اس سے اجتناب کی توفیق عطا فرما، بچنے کی توفیق عطا فرما. کیونکہ حق اور باطل کی صحیح سمجھ، یہ سب سے پہلی ضرورت ہے ہماری. یہ بھی ممکن ہے کہ ہم کسی چیز کو حق سمجھ رہے ہوں لیکن وہ حق نہ ہو بلکہ وہ باطل ہو، اور ہم اس کو حق سمجھ رہے ہوں. تو ہم اس کو حق سمجھیں گے تو ہم اس کو پھر فالو کرنے کی کوشش کریں گے، لیکن اس سے ہمیں نقصان ہوگا. اور اسی طرح کسی چیز کو ہم باطل یعنی جھوٹ سمجھ رہے ہوں لیکن اصل میں وہ حق ہو، تو یہ ہمارے لیے بہت بڑے نقصان کی چیز ہو جائے گی کہ ہم اس سے بچنے کی کوشش کر رہے ہیں حالانکہ وہ حق تھا. تو اس دعا میں نبی علیہ الصلوۃ والسلام نے اللہ تعالیٰ سے یہ بھی مانگا، صرف توفیق عمل کرنے کی نہیں مانگی بلکہ یہ بھی مانگا کہ صحیح معنوں میں جو حق ہے مجھے اس کی سمجھ عطا فرما دیجئے، اور صحیح معنوں میں جو باطل ہے مجھے اس کی بھی سمجھ عطا فرما دیجئے. تو اس کا مطلب یہ نہیں ہے کہ نبی علیہ الصلوۃ والسلام اللہ تعالیٰ سے یہ مانگ رہے ہیں کہ جو بری بری باتیں ہیں دنیا کے اندر وہ مجھے دکھائیے، ٹھیک ہے، باطل دکھائیے یعنی بری بری باتیں دکھائیے، گندی چیزیں دکھائیے مجھے، اور پھر مجھے ان سے بچنے کی توفیق عطا فرمائیے. یہ مقصد نہیں ہے، ٹھیک ہے، کیونکہ برے باتوں کو اور گندے مقامات کو، گندی جگہوں کو اوائڈ کرنا، ان کو ہم دیکھنا ہی نہیں چاہتے، ہم ادھر جانا ہی نہیں چاہتے، ٹھیک ہے. تو ان چیزوں کو دیکھنے کی دعا نہیں کر رہے نبی علیہ الصلوۃ والسلام، دکھانے کی دعا نہیں کر رہے نبی علیہ الصلوۃ والسلام، ٹھیک ہے. تو یہ مقصد نہیں ہے، ٹھیک ہے، بات سمجھ میں آئی. کیا فرق ہے ان دونوں باتوں میں؟ کہ ایک یہ ہے کہ باطل کی سمجھ عطا فرمانے کے لیے دعا کر رہے ہیں، اور دوسرا مس انڈرسٹینڈنگ یہ ہو سکتی ہے کہ نبی رسول اللہ علیہ وسلم گویا اللہ تعالیٰ سے مانگ رہے ہیں کہ مجھے ہر دنیا کی جو بری بری باتیں ہیں وہ دکھا دیجئے مجھے. نہیں، یہ مطلب نہیں ہے، ٹھیک ہے. اور یہ جو دعا ہے یہ خاص مطلب اپلیکیبل نظر آتی ہے فتنہ دجال کے زمانے کے لیے، فتنہ دجال کا زمانہ، ٹھیک ہے. کیوں؟ اگر آپ میں سے کوئی اس کا جواب دینے کی کوشش کرے کہ اس دعا کا فتنہ دجال سے کیا خاص تعلق نظر آتا ہے، تو آپ کی کچھ پارٹیسپیشن بھی ہو جائے گی کلاس میں، کیونکہ یہ کلاس ہے، یہ بیان تو نہیں ہے جس میں ون وے خالی بات ہوتی ہے، اس کے اندر تو سوال جواب کا سلسلہ بھی ہو سکتا ہے نا. تو کبھی آپ ہم سے سوال کریں، کبھی ہم آپ سے سوال کریں گے. تو ہمارا سوال اس وقت یہ ہے کہ اس دعا کا کوئی ریلیشن شپ آپ کو فتنہ دجال سے نظر آتا ہے؟ اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه. دجال کے فتنے سے بچنے میں اس دعا کا بڑا عمل دخل. کیوں؟ کسی کے پاس کوئی جواب نہیں. دجال کا مطلب کیا ہوتا ہے یہ پتا ہے کسی کو؟ دجال مطلب اس لفظ کا دجال کا لفظ اور آسان کرتے جا رہے ہیں آپ کے لیے سوال. دجال کا لفظ دجل سے نکلا. دجل, دجل کا مطلب پتا ہے کسی کو؟ نہیں پتا, بالکل بھی نہیں, کچھ بھی نہیں. تو دیکھیں دجال کے زمانے میں ہم کھڑے ہوئے ہیں. ہمارے چلیں, ہمیں آپ لوگ خواتین ہیں, گھروں میں رہتی ہیں, تو آپ کو اتنا واسطہ شاید نہ پڑے, شاید نہ پڑے, لیکن اولاد کو تو واسطہ پڑتا ہے نا. اولاد باہر نکل رہی ہے, اسکول میں جا رہی ہے, کالجز میں جا رہی ہے, تو وہ تو دے آر ایکسپوز ٹو دس. تو اگر آپ کو اتنا بھی نہ پتا ہو کہ جی دجال کا فتنہ کا مطلب کیا ہوتا ہے, تو پھر آپ اپنے اولاد کی کیا ذہنی تربیت کریں گی کہ وہ فتنہ دجال سے بچ سکے؟ پتا تو ہونا چاہیے نا کہ دجال کا مطلب کیا ہوتا ہے, دجل کا مطلب کیا ہوتا ہے. یہ قیامت کے قریب ایک فتنہ ظاہر ہوگا, ٹھیک ہے, لیکن اس کا مطلب کیا ہے, اس کا, اس فتنے کا؟ تو لفظ دجل کا مطلب ہوتا ہے فریب, فریب, دھوکا, ٹھیک ہے. تو دجال کون ہوگا جو کہ دھوکا دے گا, فریب دے گا, ٹھیک ہے, ڈسیپشن, ڈسیپشن. اور یہ ڈسیپشن یعنی فریب جو ہوگا دجال کا, یہ بہت ہی کامل فریب ہوگا, کامل, مکمل فریب ہوگا. مکمل فریب کا مطلب کیا ہے کہ جیسے آپ کسی کے سامنے آگ رکھیں لیکن وہ اس کو آگ سمجھنے کے بجائے پانی سمجھے, تو آپ کیا کہیں گے کہ اس کو مکمل دھوکا لگا ہے, یہ آگ کو پانی سمجھ رہا ہے, ٹھیک ہے. اگر آپ کسی کے سامنے کوئی پلاسٹک, فار ایگزامپل, جو کلیئر پلاسٹک ہوتے ہیں, اس طرح کی کوئی چیز سامنے رکھ دیں اور اس کے اندر تھوڑا سا جو ہے وہ لہریں وغیرہ ذرا بنا دیں, لہر بنا دیں نا پلاسٹک کی شیٹ کے اندر, ویوز ٹائپ کا بنا دیں, تو کوئی شخص اس کو دیکھ کر کے پانی سمجھ سکتا ہے, ٹھیک ہے نا, کیونکہ وہ اس کی شکل ہی آپ نے پانی جیسے بنا دی ہے, تو اس کو دیکھ کر کے کوئی پانی سمجھ سکتا ہے. لیکن آگ کو دیکھ کر کے پانی سمجھنا, یہ تو بالکل 100% دھوکا ہو گیا نا, ٹھیک ہے نا. اسی طریقے سے پانی کو دیکھ کر کے کوئی سمجھے کہ یہ آگ ہے, پانی نہیں ہے بلکہ آگ ہے, ٹھیک, تو یہ کہلائے گا 100% دھوکا, کامل دھوکا. لیکن اگر آپ کسی آگ کی شکل کی کوئی چیز, جیسے لال رنگ کی کوئی آپ نے ایسی چیز بنا دی, جیسے کہ آج کل آرٹیفیشل فلیمز ہوتے ہیں, آرٹیفیشل فلیمز, ٹھیک ہے, جو کہ اصل میں فلیم نہیں ہوتے لیکن آرٹیفیشلی وہ ایسے جل رہے ہوتے ہیں جیسے کہ وہ آگ کا شعلہ ہے, تو ان کو دیکھ کر کے کوئی آگ سمجھے تو بھائی ٹھیک ہے, اس کو دھوکا لگ گیا, یہ اصلی میں آگ نہیں تھی لیکن وہ دیکھ کر کے آگ سمجھا اس کو, کیونکہ اس کی شکل آگ جیسی تھی. تو یہ کامل دھوکا نہیں کہلائے گا. کامل دھوکا کیا کہلائے گا کہ جب پانی کو دیکھے لیکن اس کو آگ سمجھے, یہ کامل دھوکا کہلائے گا. تو اسی طریقے سے جو دجال ہوگا نا, جو مسیح الدجال, رائٹ, آخری زمانے میں جو آئے گا, تو یہ کامل دھوکا دے گا, 100% دھوکا دے گا. اور اس کا دھوکا کیا ہوگا, حدیث سے ہمیں کیا پتہ لگتا ہے, کسی کو یاد ہے وہ حدیث جس کا کہ مضمون ہے اس کے دھوکے کے بارے میں, کیسا دھوکا دے گا وہ؟ کامل دھوکا. کیا چیز دکھائے گا, کسی کو یاد ہے یہ چیز, سنیے آپ نے, بچوں کو یہ باتیں بتانی ہوں گی ورنہ وہ فتنہ دجال سے نہیں بچ سکیں گے. किसी के बच्चे अभी 3-4 साल के हैं, लेकिन 3-4 साल के बाद वो 8-10 साल के हो जाएंगे, और 8-10 साल के जो बच्चे होते हैं उनको एक्सपोजर होता है इन सारी चीजों का, तो आप कैसे उनकी हिफाजत करेंगी? क्या ईमान अजीज नहीं है अपने बच्चों का? ईमान की अहमियत नहीं है अपने बच्चों की? वो अपने आप को कहेगा कि मैं खुदा हूं, मेरी बात मानो। अच्छा नहीं, ये तो वो कहेगा, लेकिन ये तो दावा है ना, ये दावा तो फिरौन ने भी किया था, ये दावा तो नमरूद ने भी किया था, तो दज्जाल ये कोई नई बात तो नहीं है जो कि वो करेगा, तो बहुत सारे लोग कर चुके हैं इस तरह के काम, अपने आप को खुदा कहना या अपने आप को नबी कहना, ये किस किस्म का धोखा देगा? जिसको लोग देखेंगे और उसकी बात उसको बिल्कुल यानी उस धोखे में मुब्तला हो जाएंगे, तो उसका धोखा ये होगा, नबी अलैहिस्सलाम ने फरमाया कि उसके एक हाथ में जन्नत होगी और दूसरे हाथ में आग होगी, ठीक है? यानी एक तरफ, एक हाथ से मुराद उसके एक साइड पर जन्नत होगी और दूसरे साइड पर उसके आग होगी, जहन्नुम की आग जैसे होती है, ठीक है? और वो जो जन्नत होगी ना, उसको बतौरे जहन्नुम के लोगों के सामने पेश करेगा कि ये जन्नत नहीं है बल्कि ये जहन्नुम है। लोग उसकी बात को मान लेंगे कि वाकई वो जन्नत को देख के समझेंगे कि ये जहन्नुम है, और जो आग होगी वो उसको प्रेजेंट करेगा ऐसे जैसे कि वो जन्नत है, गार्डन है कोई। जन्नत का मतलब होता है गार्डन, बाग, ठीक है? और लोग उसकी इस बात को मान लेंगे कि जहन्नुम को वो जन्नत मान लेंगे और जन्नत को जहन्नुम मान लेंगे, ठीक है? ये होता है कामिल धोखा, क्योंकि जन्नत जो है वो बहुत ही अच्छी और आरामदेह और पुरसुकून और ठंडी जगह है, और आग वो बहुत ही ज्यादा अजियतों वाली और तकलीफ वाली जगह है, जला देने वाली जगह है। तो जन्नत को देख करके जहन्नुम का धोखा हो जाना ये कामिल धोखा है, और जहन्नुम को देख करके जन्नत का धोखा हो जाना ये कामिल धोखा है। तो दज्जाल इस तरीके से धोखा देगा, कामिल धोखा देगा, ठीक है? तो इसका मतलब क्या है फिर? क्या वो वाकई जन्नत को, जन्नत तो भाई सातवें आसमान के ऊपर है, राइट? और जहन्नुम जो है वो तो सातवें जमीन के नीचे है, तो क्या दज्जाल के लिए जन्नत जो है वो उसके हाथ में आ जाएगी और जहन्नुम जो है वो उसके हाथ में आ जाएगी? क्या मतलब है फिर इस हदीस का? ऐसा तो नहीं हो सकता ना कि जन्नत उसके हाथ में आ जाए या इस दुनिया के ऊपर जन्नत आ जाए, ऐसा तो नहीं हो सकता। तो फिर नबी अलैहिस्सलाम हमें क्या बताना चाह रहे हैं कि दज्जाल क्या करेगा? एनीवन? अच्छी कोई बुरा बुराई देखिए और बुरे को अच्छा वो धोखा देगा ये बताकर। हाँ, वो धोखा इस तरीके से देगा कि जो आमाल, जो काम जन्नत तक पहुंचा देने वाले हैं, राइट? कुरान और हदीस के मुताबिक जिन आमाल को करने से जन्नत मिलती है, वो उन आमाल को ऐसे लोगों के सामने पेश करेगा कि इन आमाल को तुम करोगे तो तुम जहन्नुम में जाओगे, राइट? जन्नती आमाल को वो जहन्नुम वाले आमाल की तरह पेश करेगा, यानी लोगों को डराएगा, ये काम ना करना, राइट? नमाजें ना पढ़ना, नेकी ना करना, सुन्नतों पे अमल ना करना, वरना तुम जहन्नुम में चले जाओगे, यानी जन्नती आमाल को जहन्नुम में जाने का सबब बताएगा। और दूसरी तरफ जो जहन्नुम में जाने वाले आमाल हैं, मौसीकी, बेहयाई, झूठ, जुल्म, राइट? ये सारे जहन्नुम में ले जाने वाले अमाल हैं, इनको वो ऐसे मुजय्यन करके पेश करेगा लोगों के सामने कि ये जन्नत में पहुंचाने वाले अमाल हैं, और लोग उसको ऐसे ही समझना शुरू कर देंगे, ठीक है? तो क्या मतलब अब इसका, इस दुआ से क्या ताल्लुक? جو ہم نے دعا، بات تو اصل میں دعا کی کر رہے ہیں نا، کہ اس دعا کا فتنہ دجال سے تعلق ہے. تو بھی کیا تعلق بنا پھر؟ کہ اس دعا میں نبی علیہ السلام نے ہمیں سکھایا کہ اللہ تعالیٰ سے حق مانگو، حق کی سمجھ مانگو جیسا کہ وہ واقعی ہے. یعنی جو جنت میں پہنچانے والے اعمال ہیں وہ تمہیں جنت میں پہنچانے والے اعمال ہی نظر آئیں، اور جو جہنم میں پہنچانے والے اعمال ہیں وہ تمہیں جہنم میں پہنچانے والے اعمال ہی نظر آئیں. کہیں کوئی دھوکے باز دجال آ کر کے تمہارے لیے اس کو الٹا نہ کر دے، رائٹ، الٹ کر کے پیش نہ کر دے اور تم اس کی بات نہ مان جاؤ کہیں. ٹھیک ہے، تو اللہ تعالیٰ سے یہ دعا ہمیں خاص کر مانگنی ہے، اور بچوں کو بھی سکھانی ہے اپنے، کہ اللہم ارنا الحق حقا وارزقنا اتباعه وارنا الباطل باطلا وارزقنا اجتنابه. ٹھیک ہے، تو خصوصاً کسی بھی علمی ایکسرسائز سے پہلے اس دعا کو مانگ لینا چاہیے، تاکہ اس علم کے کلاس کے اندر یا بیان کے اندر جو ہمیں باتیں بتائی جا رہی ہیں نا، ہمیں وہ سمجھ میں بھی آ جائے. ٹھیک ہے، اور دوسری دعا، رب زدنی علما، اے اللہ میرے علم میں اضافہ فرما. یہ بھی حدیث مبارکہ کی بلکہ قرآن پاک کی دعا ہے. تو یہ جو سورہ ہے، سورہ حجرات، تو اس سورت کے اندر اللہ تعالیٰ نے ایمان والوں کو ادب سکھایا ہے، ادب. ٹھیک ہے، اللہ تعالیٰ کا ادب، پھر نبی علیہ الصلوۃ والسلام کا ادب، پھر صحابہ کرام کا ادب، اور پھر عام ایمان والوں کا ادب، اور آخر میں سب کا ادب. ٹھیک ہے، تو یہ سورت اپنے بہت ہی مختصر الفاظ میں، 18 آیتیں ہیں ٹوٹل اس سورت کے اندر، بہت ہی چھوٹی سورت ہے یہ، تو اس کے اندر سارے آداب سکھائے، اللہ کا ادب، نبی کا ادب، صحابہ کرام کا ادب، عامت المؤمنین کا ادب، اور پھر تمام انسانوں کا ادب. ٹھیک ہے، یہ ادب جو ہے یہ بہت ہی زیادہ اہم چیز ہے، کیونکہ ادب کے بغیر انسان اللہ تعالیٰ سے محبت نہیں کر سکتا. ٹھیک ہے، ہمارے مشائخ ایک شعر پڑھتے ہیں، ادب پہلا قرینہ ہے محبت کے قرینوں میں. ٹھیک ہے، محبت کے راستے کے اوپر جو پہلا قدم ہے نا، پہلا قرینہ، پہلی منزل، وہ ادب ہے. جس نے ادب نہ سیکھا تو وہ محبت نہیں کر سکتا. ٹھیک ہے، کیونکہ یہ والی جو محبت جس کی بات ہو رہی ہے، یہ وہ نفسانی شہوانی والی محبت نہیں ہے. ٹھیک ہے، بلکہ یہاں پر کس محبت کی بات ہو رہی ہے؟ یہاں پر اپنے بڑوں سے محبت کی بات ہو رہی ہے، بڑوں سے محبت. اللہ تعالیٰ سب سے بڑے ہیں تو اللہ سے محبت، پھر نبی علیہ الصلوۃ والسلام اللہ کے بعد بڑے ہیں تو نبی علیہ الصلوۃ والسلام سے محبت، صحابہ کرام کا درجہ نبی علیہ الصلوۃ والسلام کے بعد آتا ہے تو وہ بھی ہمارے بڑے ہیں تو ان سے محبت. ٹھیک ہے نا، اور سارے ایمان والے ان کو اپنے سے بڑا سمجھنا چاہیے، دوسروں کو اپنے سے بڑا سمجھنا چاہیے تو ان سے محبت. تو یہ بڑوں سے محبت کی بات ہو رہی ہے. ٹھیک ہے نا، تو بڑوں سے محبت جو ہے وہ ادب کے بغیر نہیں ہو سکتی، بڑوں کا ادب کیے بغیر بڑوں سے محبت نہیں کی جا سکتی. تو ادب پہلا قرینہ ہے محبت کے قرینوں میں، اور یہ سورت ہمیں ادب سکھاتی ہے. ٹھیک ہے، پھر اس سورت کا ایک خاکہ یعنی ایک میپ آپ سامنے رکھنا ہے کہ اس کے اندر کتنی آیات ہیں اور کن آیات کے اندر اللہ تعالیٰ نے کیا بات بتائی. تو یہ چھوٹا سا ایک سمری ہے سورت کی، جو کہ آپ بہت اچھا ہوگا اگر اپنے پاس لکھ بھی لیں. ٹھیک ہے، تو سورت کے اندر 18 آیتیں ہیں، 18. ان میں سے جو پہلی 5 آیتیں ہیں ان میں اللہ تعالیٰ نے اپنا اور نبی علیہ الصلوۃ والسلام کا ادب سکھایا ہے. پہلی 5 آیات میں اللہ کا ادب اور نبی علیہ الصلوۃ والسلام کا ادب سکھایا گیا. ٹھیک ہے، اس کے بعد 4 آیات ان میں صحابہ کرام کے مقام کو کھولا گیا ہے، یعنی کیا بڑائی ہے صحابہ کرام کی. ٹھیک ہے، وہ مختلف طریقوں سے اللہ تعالیٰ نے سمجھائی ہے، اور یہ تفصیل تو ہم رمضان المبارک کی کلاسز کے اندر ڈسکس کر چکے ہیں. ٹھیک ہے، صحیح، کیونکہ اس وہ جو آیات تھیں يا أيها الذين آمنوا إن جاءكم فاسق بنبأ فتبينوا أن تصيبوا قوما بجهالة فتصبحوا على ما فعلتم نادمين واعلموا أن فيكم رسول الله. ठीक है, ये जो आयत थी ना, आयत नंबर 5, 6, 7 and 8 and 9, ठीक है, बल्कि 6, 7, 8 and 9, ठीक है, इसमें सहाबा कराम की पस मंजर में ये आयात नाजिल हुई थी, और इसकी जब हम तफसीर पढ़ते हैं तो सहाबा कराम का जो आला दर्जा है वो खुल करके हमारे सामने आता है। ठीक है, तो ये कितनी हो गई, 5 + 4 9 आयात हो गई। ठीक है, अच्छा, इसके बाद जो 3 आयात हैं, انما المؤمنون اخوة فاصلحوا بين اخويكم واتقوا الله لعلكم ترحمون يا ايها الذين امنوا لا يسخر قوم من قوم عسى ان يكونوا خيرا منهم ولا نساء من نساء عسى ان يكن خيرا منهن ولا تلمزوا انفسكم ولا تنابزوا بالالقاب بئس الاسم الفسوق بعد الايمان وَمَن لَّمْ يَتُبْ فَأُولَٰئِكَ هُمُ الظَّالِمُونَ يَا أَيُّهَا الَّذِينَ آمَنُوا اجْتَنِبُوا كَثِيرًا مِّنَ الظَّنِّ إِنَّ بَعْضَ الظَّنِّ إِثْمٌ وَلَا تَجَسَّسُوا وَلَا يَغْتَب بَّعْضُكُم بَعْضًا أَيُحِبُّ أَحَدُكُمْ أَن يَأْكُلَ لَحْمَ أَخِيهِ مَيْتًا فَكَرِهْتُمُوهُ وَاتَّقُوا اللَّهَ إِنَّ اللَّهَ تَوَّابٌ رَّحِيمٌ. ठीक है, तो ये जो 3 आयात हैं इनके अंदर अल्लाह ताला ने ये बताया है कि ईमान वाले आपस में भाई भाई हैं, इन्नमल मुमिनून इख्वतुन। ठीक है, तो इनको आपस में ऐसे मामला करना चाहिए जैसे कि बहुत ज्यादा मोहब्बत करने वाले भाई भाई या बहन भाई आपस में मामला करते हैं। ठीक है, तो आयत नंबर 10, 11, 12 में मकाम अखुवत को खोला गया है। ठीक है, यानी इसमें आदाब मुआशरत भी बताए गए हैं कि आपस में कैसे रहो, एक दूसरे को बुरा भला ना कहो, एक दूसरे को अलकाब ना से ना पुकारो, गीबत ना करो, राइट। ये 3 आयत हो गई। इसके बाद आयत नंबर 13, ये एक आयत है जिसमें के अल्लाह ताला ने मकाम इंसानियत को खोला है। मकाम इंसानियत, या अय्युहन नास, ए इंसानो, इन्ना खलकनाकुम मिन ज़करिन औ उन्था, हमने तुम्हें तख्लीक किया एक मर्द और एक औरत से, वजअलनाकुम शुउबन व कबाइला लितआरफू, फिर हमने तुम्हें यानी कबाइल के अंदर और जमातों के अंदर तकसीम कर दिया ताकि तुम एक दूसरे को पहचान सको। इन्ना अकरमकुम इंदल्लाहि अत्काकुम, ठीक है, कि तुम में सबसे ज्यादा इज्जत वाला अल्लाह ताला के नजदीक वो है जो कि तुम में ज्यादा तकवा वाला है। इन्नल्लाहा अलीमुन खबीर, बेशक अल्लाह ताला हर चीज जानने वाला है और हर चीज की खबर रखने वाला है। तो ये एक आयत है खाली, आयत नंबर 13, जिसमें के मकाम इंसानियत बताया गया है। ठीक है, कितनी हो गई जी, 5 आयत मकाम यानी अल्लाह का अदब और नबी सल्लल्लाहु अलैहि वसल्लम का अदब, फिर 4 आयतें इनमें सहाबा कराम का मकाम, फिर 3 आयतें इनमें मकाम अखुवत के मुसलमान भाई भाई हैं आपस में कैसे मामला करना चाहिए, फिर उसके बाद एक आयत जिसमें मकाम इंसानियत, और आखिर में है 5 आयतें। ठीक है ना, 5 आयतें रह गई 13 के बाद, 14, 15, 16, 17, 18, इनमें ईमान और इस्लाम के बारे में बताया गया है। ठीक है, ईमान और इस्लाम के बारे में, قالت الاعراب آمنا قل لم تؤمنوا ولكن قولوا اسلمنا ولما يدخل الايمان في قلوبكم। ठीक है, इसका भी पूरा पस मंजर है, इंशाल्लाह आगे जाके हम पढ़ेंगे कि ईमान क्या होता है, इस्लाम क्या होता है, इन दोनों के दरमियान क्या रिश्ता है। ठीक है जी, तो ये एक हो गया मैप इस सूरत का। ठीक है, कोई सवाल इस सूरत के ओवरऑल मैसेज के बारे में, या इसका जो हमने खाका आपके सामने रखा उसके बारे में कोई सवाल हो तो बिला तकल्लुफ पूछिए। अच्छा, ये करने के बाद अब हम आरिफुल कुरान पर वापस आते हैं, और इसकी वॉल्यूम नंबर 8 में सफ़ा नंबर 118 آپ نکال لیجئے، کیونکہ 118 نمبر پیج کے اوپر آیت نمبر 12 ہے. ہم نے آیت نمبر 11 تک رمضان المبارک میں پڑھ لیا تھا، اور اس کی ساری ریکارڈنگز جو ہیں وہ ویب سائٹ کے اوپر پڑھی ہوئی ہیں. ہم نے وہ لنک آپ کے ساتھ شیئر بھی کیا ہوا ہے پہلے. کسی کے پاس اگر نہیں ہو تو وہ لنک ہم بعد میں انشاءاللہ کلاس کے اوپر بھیج بھی دیں گے. دین اسینشلز فار ویمن گروپ کے اوپر لنک بھیج دیں گے، تو اس لنک کے اوپر ساری ریکارڈنگز پڑھی ہوئی ہیں پچھلی کلاسز کی. تو آیت نمبر 12 میں اللہ تعالیٰ ارشاد فرماتے ہیں، یا ایھا الذین آمنوا اجتنبوا کثیرا من الظن، اے ایمان والوں اجتناب کرو، بچو بہت زیادہ گمان کرنے سے. ان بعض الظن اثم، کیونکہ بعض گمان گناہ ہوتے ہیں. ولا تجسسو، اور نہ تجسس کرو، یعنی لوگوں کے بھیدوں کو ٹٹولو نہیں. ولا یغتب بعضکم بعضا، اور تم میں سے ایک دوسرے یعنی تم میں سے ایک دوسرے کے پیچھے کوئی دوسروں کو برا بھلا نہ کہے، برا نہ کہو. ایحب احدکم ان یاکل لحم اخیہ، کیا تم میں سے کوئی اس بات کو پسند کرے گا کہ وہ اپنے بھائی کا میتن جو کہ مردہ ہو گوشت کھائے، مردہ بھائی کا گوشت کھائے. فکرہتموہ، پس تم اس سے کراہیت ہی کرتے ہو، یعنی یہ ایک ایسی بات ہے جو کہ یقیناً تمہیں مکروہ ہے، تمہیں ناپسند ہے کہ اپنے مردہ بھائی کا گوشت کھاؤ. واتقوا اللہ، اور اللہ تعالیٰ کا تقوی اختیار کرو، جس کو کہہ دیتے ہیں اللہ سے ڈرو. ان اللہ تواب الرحیم، بے شک اللہ تعالیٰ رجوع کرنے والا اور مہربان ہے. توبہ کرنے والا نہیں اس ترجمہ کرتے تواب کا، بلکہ رجوع کرنے والا. توبہ کرنا جو ہے یہ انسانوں کی، ٹھیک ہے؟ تو تواب کا مطلب کا جو لفظ ہے نا، یہ اگر انسان کے لیے استعمال کیا جائے تو اس کا ترجمہ توبہ کرنے سے کرتے ہیں، اور اگر اللہ کے لیے استعمال کیا جائے تواب کا لفظ، تو اللہ تعالیٰ جو ہے وہ معاف کرنے والا ہے، ٹھیک ہے، یا رجوع کرنے والا ہے بندوں کی طرف، یعنی ان کی توبہ کو قبول کرنے والا، ٹھیک ہے. تو ایک ہی لفظ ہے لیکن کس کی طرف نسبت ہے، اس سے اس کا ترجمہ مختلف ہو جاتا ہے. توبہ کرنے والا اور توبہ قبول کرنے والا، یہ الگ الگ ترجمے ہوتے ہیں ایک ہی لفظ تواب کے، ٹھیک ہے. تو اب یہاں پر اللہ تعالیٰ نے یا ایھا الذین آمنو کہہ کر کے ایمان والوں کو پھر سے خطاب کیا، ٹھیک ہے. جیسا کہ ہم پیچھے بھی کلاس میں آپ کو بتا چکے ہیں کہ اس سورت کے اندر اللہ تعالیٰ نے کئی دفعہ ایمان والوں کو اس طریقے سے مخاطب کیا، یا ایھا الذین آمنو، اے ایمان والو. تو اس کے پیچھے کیا حکمت بیان کرتے ہیں علماء کرام، کیوں اس طرح سے اللہ تعالیٰ خطاب کر رہے ہیں مسلمانوں کو بار بار؟ کسی کو یاد ہے اس کی حکمت کیا تھی؟ تفصیل سے ایک دفعہ سمجھائی تھی، تو تھوڑا سا اگر اس کے بارے میں آپ کو یاد ہو کہ اللہ تعالیٰ بار بار کیوں اس طرح سے پکار رہے ہیں ایمان والوں کو، یا ایھا الذین آمنو کہہ کر اس سورت کے اندر. اس کے لیے ایک چھوٹی سی مثال، گھر کی مثال دی تھی، بچوں والی مثال، کسی کو یاد ہے؟ ہوتا ہے نا ہر خاندان کے اندر کچھ بچے جو ہوتے ہیں وہ ذرا جھگڑالو قسم کے، شرارتی قسم کے ہوتے ہیں، اور کچھ بچے جو ہیں وہ سیدھے سادے شریف ہوتے ہیں، جن کو ہم بھولا بھالا کہتے ہیں، شریف بھولے بھالے بچے ہوتے ہیں. تو جو بھولے بھالے شریف بچے ہوتے ہیں ان کو ہم کیا کہتے ہیں؟ اچھے بچے، رائٹ، کہتے ہیں نا اچھے بچے. تو جب کوئی اچھا بچہ شریف وہ اگر کوئی شرارت کا کام کرے تو آپ اس کو کیا کہتے ہیں؟ یاد ہے کسی کو؟ یا آپ خود بھی یہی کرتی ہوں گی اپنے گھروں کے اندر، جب کوئی ایسا بچہ جو کہ شرارت نہیں کرتا یا بہت کم شرارت ہوتی ہے اسے، تو اگر وہ کوئی ایسا غلط کام کر دے، کسی کو مار دیا اس نے، یا کسی پڑوسی کی جو ہے وہ چیز کو خراب کر دیا، تو آپ اس کو کیا کہتے ہیں؟ आप लोग जरा क्लास में हाजिर दिमाग रहे हैं ना, इस वजह से आपसे सवाल करते रहते हैं ताकि आप भी सोचें कि भैया अच्छा क्या बात बताई थी और क्या इसका जवाब होना चाहिए, वरना तो मैं एक शुरू करूं और 1 घंटे के बाद फिर चुप हूं, तो इस तरह भी क्लास हो सकती है। तो उससे लेकिन फिर वो लोग फिर नींद में चले जाते हैं, मुराकबे में चले जाते हैं, तो बात समझ में नहीं आ रही होती बिल्कुल ना, तो इस वजह से आपसे बार बार पूछते रहेंगे इंशाल्लाह, चाहे आप जवाब दें या ना दें, ये आपका मसला है। तो जब कोई अच्छा बच्चा कोई काम करता है, उसे प्यार से समझा देते हैं कि आइंदा नहीं करना। अच्छा नहीं, वो तो आप किसी को भी कर सकते हैं, कोई बुरा बच्चा जो है उसको भी आप प्यार से समझा सकते हैं, और बल्कि समझाना ही चाहिए प्यार से, बुरे जो शरारती बच्चे होते हैं उनको भी प्यार से समझाना चाहिए। लेकिन हम जो बात कर रहे हैं, या अय्युहल लज़ीना आमनू, ठीक है, तो जब कोई अच्छा बच्चा कोई ऐसा काम करता है ना, तो उसको हम कहते हैं कि भाई आप तो अच्छे बच्चे हैं, आपने ऐसा काम क्यों किया, राइट? ऐसे कहते हैं आप तो अच्छे बच्चे हैं, आपने ये वाला काम क्यों किया, अंकल की गाड़ी को आपने गंदा क्यों कर दिया, आपने जो है वो घर की ये चीज क्यों तोड़ दी, या आपने अपने भाई को जो है वो ऐसे क्यों मार दिया, आप तो अच्छे बच्चे हैं। तो आप क्यों कहते हैं ये बात, उसको क्यों कहते हैं कि आप तो अच्छे बच्चे हैं? मैं ये नहीं कह रहा कि ईमान वालों ने कोई गंदा काम कर दिया यहाँ पर, बल्कि असल बात ये हो रही है कि आप उस बच्चे को ये क्यों कहते हैं कि आप तो अच्छे बच्चे हैं। आप इसलिए कहते हैं ताकि उसको जो है ना थोड़ा सा एहसास हो जाए, उसको आप याद दिला रहे हैं उसकी अच्छाई, ठीक है, रियलाइज करवाते हैं, याद दिलाते हैं कि आप तो अच्छे बच्चे हैं, आपसे तो मैं ये तवक्को नहीं कर रही थी, आपसे तो हम ये एक्सपेक्ट नहीं करते क्योंकि आप तो ये काम नहीं किया करते, ये तो आपकी शान के खिलाफ है, ये आपकी शान के खिलाफ है। जो गली के लड़के होते हैं वो तो ये करते ही रहते हैं, लेकिन आप तो ऐसे नहीं करते ना, तो ये आज आपने ये काम कैसे कर दिया, ठीक है ना, इस तरह से याद दिलाते हैं। तो यहां पर अल्लाह ताला भी ईमान वालों को याद दिला रहे हैं कि भाई तुम तो ईमान वाले हो, तुम तो मानने वाले हो। ईमान का तर्जुमा मानने वाले भी बनता है, बाकायदा मुफस्सरीन ने इसका तर्जुमा मानने वाला किया है, ठीक है ना, यानी बात मानने वाला। यहाँ पर अल्लाह ताला ईमान वालों से मुखातिब है कि आप तो ईमान वाले हैं, राइट, आप तो मानने वाले हैं, आपने तो इकरार किया है, ठीक है, कि मेरी मान करके चलेंगे, अल्लाह रब्बुल इज्जत की मान के चलेंगे, राइट, अल्लाह के नबी की मान करके चलेंगे, तो आपसे नाफरमानी की तवक्को नहीं की जा सकती, ठीक है ना, आपसे नाफरमानी और ऐसी नाफरमानी की तवक्को कि जी आप जो है वो करें भी और फिर करते ही चले जाएं। भाई एक दफा गलती हो गई, फिर उसके बाद नादम शर्मिंदा सॉरी कर, जैसे अच्छा बच्चा अगर कोई गलती कर लेता है तो अगर वो आके सॉरी कर ले तो फिर आप उसको एहसास भी नहीं दिलाते, क्योंकि जरूरत ही नहीं एहसास दिलाने की, उसने सॉरी कर ली, ठीक है ना, माफी मांग ली उसने, अपोलोजाइज कर लिया, तो अब उसको एहसास दिलाने की भी जरूरत नहीं है, ठीक है। तो अच्छे बच्चे से तवक्को यही होती है कि गलती करे नहीं, और अगर करे तो वो सॉरी कर ले। बिल्कुल इसी तरीके से ईमान वालों से अल्लाह ताला की तवक्को ये है कि वो अल्लाह की नाफरमानी ना करें, और अगर हो जाए तो माफी मांग लें, ठीक है ना। तो इस तरीके से अल्लाह ताला जो है वो ईमान वालों को याद दिला दिला करके फिर इस तरह के आदाब सिखा रहे हैं कि भाई आप जो है वो कसरत के साथ गुमान ना ना बांधा करें, ठीक है। अच्छा, अब इसकी तफसील में मारिफ और मसाइल से हम पढ़ते हैं पेज नंबर 119 के ऊपर, कि ये आयत भी बाहमी हुकूक और आदाब मुआशरत के मुतालिक अहकाम पर मुश्तमिल है, ठीक है, आपस में लोगों के जो हुकूक होते हैं एक दूसरे के ऊपर और मुआशरे में कैसे रहना चाहिए, उसके अहकाम अल्लाह ताला ने इंसानों को दिए हैं, ठीक है ना। और इसके जो मुखातब हैं वो उस जमाने के ईमान वाले हैं जिनके ऊपर ये कुरान नाजिल हुआ नबी अलैहिस्सलाम सलाम के वास्ते से, यानी सहाबाए कराम, ठीक है। तो इन यानी इस आयत में भी तीन चीजों को हराम करार दिया है, ठीक है, इस आयत में भी, क्या मतलब कि इससे पीछे जो आयत थी उसमें भी तीन चीजों को हराम करार दिया था, ठीक है ना, ये बताना चाह रहे हैं कि पिछली आयत में भी तीन चीजों को, तो जरा सा रिव्यू के तौर पर हम पिछली आयत की तीन चीजों को भी देख लेते हैं पेज नंबर 115 के ऊपर, ठीक है। 115 में लिखा था कि ये जो आयत है, या अय्युहल लज़ीना आमनू ला यस्खर कौमुन मिन कौमिन, ठीक है, तो इसमें भी क्या था سورہ حجات کے شروع میں نبی کریم صلی اللہ علیہ وسلم کے حقوق پر آداب کا بیان آیا، 115 سے میں پڑھ رہا ہوں، پھر عام مسلمانوں کے باہمی حقوق و آداب معاشرت کا بیان شروع ہوا، سابقہ دو آیتوں میں ان کی اجتماعی و جماعتی اصلاح کے احکام بیان ہوئے، اور مذکور صدر آیتوں میں اشخاص و افراد کے باہمی حقوق و آداب معاشرت کا ذکر ہے، ٹھیک ہے، یعنی یہ جو آیت نمبر 11 تھی مذکور صدر آیت، تو اس میں تین چیزوں کی ممانعت فرمائی گئی، اول کسی مسلمان کے ساتھ تمسخر اور استہزاء کرنا، ٹھیک ہے، ہنسی جس کو ہنسی مذاق اور یعنی اڑانا، مذاق اڑانا جس کو ہم کہتے ہیں، دوسرے کسی پر تانہ زنی کرنا، ٹھیک ہے نا، تانے دینا کسی شخص کو، اور تیسرے کسی کو ایسے لقب سے ذکر کرنا جس سے اس کی توہین ہوتی ہو یا وہ اس سے برا مانتا ہو، ٹھیک ہے، تو یہ تین چیزیں آیت نمبر 11 میں اللہ تعالیٰ نے منع کی تھیں، یعنی حرام ہو گئی ہیں تین چیزیں، ٹھیک ہے، اور اس کی تفصیل ہم نے پڑھ لی تھی. اب یہ جو آیت نمبر 12 ہے اس میں بھی تین چیزوں کو حرام قرار دیا ہے، اول زن، جس کی تفصیل آگے آتی ہے، کیونکہ زن کے جو ٹاپک ہے اس میں بہت ساری تفصیل ہے، دوسرے تجسس، یعنی کسی پوشیدہ عیب کا سراغ لگانا، ٹھیک ہے نا، کوئی چیز آپ کے سامنے نہیں کھلی ہوئی ہے، تھوڑا سا آپ کو اس کی انڈیکیشن مل گئی، اب آپ جو ہے وہ کھود لگانے میں لگ گئے، کسی سے پوچھ رہے ہیں تم نے سنا کہ اس شخص نے ایسا کام کیا، اچھا آپ کو کچھ پتہ ہے کہ انہوں نے کیا کیا، یہ جو اڑتی اڑتی خبریں میرے پاس آ رہی ہیں ان کی حقیقت کیا ہے، ذرا مجھے بتائیں تو صحیح، اس کو کہتے ہیں تجسس میں پڑ جانا، ٹھیک ہے نا، یہ حرام ہے، ٹھیک ہے، جس طرح شراب حرام ہے نا، اسی طرح سے اس طرح سے تجسس کرنا بھی حرام ہے، ٹھیک ہے. تیسرے غیبت، یعنی کسی غیر حاضر آدمی کے متعلق کوئی ایسی بات کہنا جس کو اگر وہ سنتا تو اس کو ناگوار ہوتی، ٹھیک ہے، تو اس کی تفصیل انشاءاللہ آگے پڑھیں گے، کیونکہ غیبت میں بھی تفصیل ہے، ٹھیک ہے، یہ خالی ایک لائن پڑھ کر کے غیبت بھی سمجھ میں نہیں آتی، اسی طرح تجسس میں بھی تفصیل ہے، وہ بھی آگے حضرت نے بیان کی ہے، اور زن کی تفصیل تو اب ہم پڑھ رہے ہیں. تو فرماتے ہیں پہلی چیز یعنی زن کے معنی گمان غالب کے ہیں، اس کے متعلق قرآن کریم نے اول تو یہ ارشاد فرمایا کہ بہت سے گمانوں سے بچا کرو، پھر اس کی وجہ یہ بتائی، یہ بیان فرمائی کہ بعض گمان گناہ ہوتے ہیں، جس سے معلوم ہوا کہ ہر گمان گناہ نہیں ہوتا، ٹھیک ہے، بعض گمان گناہ ہوتے ہیں، تو یہ ارشاد سننے والوں پر اب اس کی تحقیق واجب ہو گئی کہ کون سے گمان گناہ ہوتے ہیں، ٹھیک ہے نا، کیونکہ گمان تو انسان کے ذہن میں نا بنتے رہتے ہیں، ٹھیک ہے، دیکھیں دو لیولز ہوتے ہیں اس کے، دو لیولز درجے، ایک ہوتا ہے کہ آپ کے ذہن میں ہر وقت کوئی نہ کوئی خیال آتا رہے، ٹھیک ہے، کوئی نہ کوئی خیال آپ کے ذہن میں آتا رہتا ہے، آپ کسی بھی چیز کو دیکھتے ہیں اس کے بارے میں ایک تصور آپ کے ذہن میں آتا ہے، ایک بات ذہن میں آتی ہے، کبھی کسی انسان سے تھوڑی دیر کے لیے ملتے ہیں، بات کرتے ہیں، اب اس سے بات کر کے کچھ نہ کچھ اس کے بارے میں آپ کے ذہن میں آتا ہے، ٹھیک ہے نا، یہ انسان کا جو ذہن ہے نا، یہ ذہن جو ہے وہ خیالات کی آماج گاہ ہے، آماج گاہ خیالات کی، ٹھیک ہے نا، اس کی مثال ہمارے مشائق جو ہیں وہ ایک ٹریفک سگنل کی طرح دیتے ہیں، ٹریفک سگنل جہاں پہ رائٹ چوراہا جس کو کہتے ہیں، ٹریفک لائٹ لگی ہوتی ہے اس کے اوپر، ٹھیک ہے، تو ٹریفک لائٹ جہاں پہ لگی ہوتی ہے وہاں پر کیا ہوتا ہے، وہاں پر ٹریفک آتی ہے، چاروں طرف سے آتی ہے، ٹھیک ہے نا، ادھر لیفٹ سے بھی، رائٹ سے بھی، آگے سے بھی، پیچھے سے بھی، مستقل جو ہے وہ ٹریفک آتی رہتی ہے، سگنل وہاں پہ لگایا ہی اس لیے گیا ہوتا ہے کیونکہ وہاں پر زیادہ ٹریفک آ رہی ہے، اگر بہت دیر کے بعد کوئی ایک گاڑی آ گئی، ٹھیک ہے، تو ٹریفک لائٹ لگانے کی ضرورت ہی نہیں تھی، وہ گاڑی آئے گی آرام سے گزر جائے گی، ٹھیک ہے، ٹریفک لائٹ کدھر لگاتے ہیں، جہاں بہت زیادہ گاڑی آتی ہیں، تو اگر ٹریفک لائٹ نہ لگائے نا تو پھر وہاں پر ٹریفک جام ہو جائے گا، اس وجہ سے ایک طرف کی گاڑیوں کو روکتے ہیں ریڈ لائٹ آن کر کے، اور دوسری طرف گرین لائٹ آن کر دیتے ہیں تاکہ وہاں کی گاڑیاں چلیں اور باقی تینوں طرف کی گاڑیاں رکی رہیں. سعودی عرب میں نا جو ٹریفک سگنل ہوتے ہیں، تو یہاں پر ذرا ڈفرینٹ سسٹم ہے پاکستان اور دوسرے ملکوں کے مقابلے میں. پاکستان اور دوسرے ملکوں میں کیا ہوتا ہے کہ ایک طرف کی ٹریفک کو روکتے ہیں اور باقی تین طرف کی ٹریفک چل رہی ہوتی ہے، ٹھیک ہے، اور یہاں پر کیا سسٹم ہے کہ یہاں پر نا ایک طرف کی ٹریفک چلتی ہے اور باقی تین طرف کی ٹریفک رکی ہوئی ہوتی ہے، ٹھیک ہے، بلکہ پاکستان میں اور دوسرے ملکوں میں کیا ہوتا ہے، دو طرف کی ٹریفک کو روکتے ہیں اور دو طرف کی چل رہی ہوتی ہے، ٹھیک ہے، دو طرف کی روکتے ہیں ریڈ لائٹ سے اور دو طرف کی چل رہی ہوتی ہے، ٹھیک ہے، लेकिन यहाँ पर ऐसा नहीं होता, यहाँ पर एक तरफ की चल रही होती है और तीन तरफ की रुकी हुई होती है। बहरहाल मकसद यही होता है कि कोई भी गाड़ी किसी दूसरी गाड़ी को हिट ना कर जाए कहीं, ठीक है। लेकिन ट्रैफिक सिग्नल की खास बात यह होती है कि ट्रैफिक तो वहां पर आएगी, ठीक है। बिल्कुल इसी तरीके से इंसान का दिमाग जो है ना, यहाँ पर ख्यालात की ट्रैफिक चलती रहती है और हर वक्त चलती रहती है, ठीक है ना। इसको आप रोक नहीं सकते, इसको आप परमानेंटली नहीं रोक सकते, ठीक है। टेम्पोरारीली आप रोक सकते हैं थोड़ी देर के लिए बहुत मेहनत करके, लेकिन परमानेंटली नहीं रोक सकते। तो फिर आपको क्या करना पड़ता है, अपने दिमाग के अंदर भी एक ट्रैफिक सिग्नल लगाना पड़ता है, ठीक है। ट्रैफिक सिग्नल क्या करता है, वो ख्यालात की ट्रैफिक को क्लॉग होने से रोकता है, जैम होने से रोकता है जहन के अंदर, ठीक है। तो ये जो ट्रैफिक सिग्नल है ना, ये आपको खुद फिट करना होता है अपने दिमाग के अंदर, ठीक है ना। तो भाई दिमाग के अंदर फिट करना होता है, तो कौन फिट करेगा, दिल फिट करेगा हमारे दिमाग के अंदर ट्रैफिक लाइट को, या हमारा कोई हाथ फिट करेगा, हमारी आंख फिट करेगी, क्या चीज फिट करेगी। बहरहाल ये चने के कोरी डिस्कशन निकल जाएगी, लेकिन हमें अपना मामला ऐसे रखना होता है कि हमारे दिमाग में ये ख्यालात जो हैं वो क्लॉग ना हो जाए, उनकी ट्रैफिक जैम ना हो जाए, ठीक है। ख्यालात आते रहते हैं, तो ये जो ख्यालात आते रहते हैं ना, तो इन्हीं ख्यालात के लिए वसवसे का लफ्ज इस्तेमाल होता है, वसवसा, ठीक है ना। थोड़े नेगेटिव किस्म के जो ख्यालात होते हैं उनको वसवसा कह देते हैं, ठीक है। और पॉजिटिव किस्म के जो ख्यालात होते हैं उनको हम यानी कहेंगे उसको आइडियाज कहते हैं अंग्रेजी के अंदर, ठीक। उर्दू में तो खैर ख्यालात ही कहेंगे ना, लेकिन अंग्रेजी में उनको कहते हैं आइडिया आया। और आइडिया जो होता है ना, ये बड़ा अच्छी चीज समझी जाती है, ठीक है। लेकिन ये भी वही ख्यालात ही होते हैं जो कि जहन में आ रहे होते हैं, ठीक है। तो किसी इंसान के बारे में कोई ख्याल आ जाना, कोई वसवसा आ जाना, यहां पर उसकी बात नहीं हो रही है। ये जो जन है ना, ये जन से वो वाला ख्याल मुराद नहीं है, वसवसे मुराद नहीं है यहाँ पर, बल्कि यहां पर मुराद ऐसा ख्याल है कि जिसको कि आप जमा लें अपने जहन में, गालिब गुमान, ठीक है। गुमाने गालिब का लफ्ज इस्तेमाल किया ना, इसका मतलब क्या है कि ऐसा ख्याल आपके जहन में जिसको कि आपने जमा लिया हो किसी के बारे में, उसको जन कहते हैं, ठीक है। और इससे अल्लाह ताला ने मना किया, अच्छा। तहकीक जो है वो करनी पड़ेगी कि कौन से गुमान गुनाह हैं और कौन से गुनाह नहीं है, ताकि उनसे बचें, और जब तक किसी गुमान का जायज होना मालूम ना हो जाए उसके पास ना जाए। यानी जब तक किसी ख्याल का जायज होना मालूम ना हो जाए उस ख्याल को अपने जहन में ना जमने दें। उलमा और फुकहा ने इसकी तफसीलात बयान फरमाई हैं। कुर्तुबी रहमतुल्लाह अलैह, जिन्होंने तफसीर कुर्तुबी लिखी है, उन्होंने फरमाया कि जन से मुराद इस जगह तोहमत है, यानी किसी शख्स पर बगैर किसी कवी दलील के कोई इल्जाम, ऐब या गुनाह का लगाना, ठीक है। यानी कुतुबी ने फरमाया कि कोई अच्छा आदमी है या कोई अच्छी शख्सियत है तो उसको जो है वो आपको इल्जाम लगा दें, ऐब लगा दें, ठीक है, बगैर तहकीक के, ठीक है। इसको यानी यहां पर जन से ये मुराद है, ठीक है, तोहमत लगाना, ठीक है। इमाम अबू बकर जस्सास रहमतुल्लाह अलैह ने अहकामुल कुरान में एक जामे तफसील इस तरह लिखी है कि जन की चार किस्में होती हैं। पहली हराम, दूसरी मामूर बिही और वाजिब, यानी उसको मामूर बिही भी कह सकते हैं और वाजिब भी कह सकते हैं। मामूर बिही का मतलब होता है जिसका हुक्म दिया गया, जिसका अमर किया गया, ठीक है। तो जिस चीज का अमर किया गया हो उसको मामूर बिही कहेंगे, ठीक है। यानी पहली वाली तो जन की कसम बिल्कुल हराम है, और दूसरी वाली जन की कसम जो है वो कमांडेड है, यानी करना जरूरी है दूसरा वाले कसम का जन, ठीक है। तीसरी कसम का जन जो होता है उसको मुस्तहब, वो मुस्तहब और मंदूब होता है, ठीक है, मुस्तहब और मंदूब होता है, ओके। मुस्तहब का मतलब क्या होता है या मंदूब का मतलब क्या होता है, किसी को पता है मुस्तहब या मंदूब का क्या मतलब होता है? जायज नहीं, जायज जो है ये किसी और चीज के लिए बोला जाता है जो कि बाद में आएगी। मुस्तहब का मतलब होता है कि जिसको करें तो सवाब मिलता है, ठीक है, और जिसको ना करें तो गुनाह नहीं मिलता। जरूरी नहीं, नहीं जरूरी नहीं कहेंगे, वो तो वाजिब, वाजिब को जरूरी कहेंगे, ठीक है। मुस्तहब जो है वो उन आमाल को कहा जाता है कि जिनको करें तो सवाब मिलेगा लेकिन ना करें तो गुनाह नहीं मिलेगा, ठीक है, उनको मुस्तहब और मंदूब कहा जाता है। तो जन की तीसरी किस्म मुस्तहब और मंदूब होती है, और जन की चौथी किस्म मुबाह और जायज, ठीक है। आपने जो जवाब दिया था ना रानी साहिबा, ये चौथी किस्म है जायज, जिसको मुबाह कहते हैं। मुबाह जरा टेक्निकल टर्म है जायज के लिए, क्या मतलब कि आप कर सकते हैं, आपको गुनाह नहीं मिलेगा करने से, लेकिन कोई सवाब भी नहीं है इसका करने का, ठीक है ना, करने का कोई सवाब भी नहीं है लेकिन गुनाह भी नहीं मिलेगा, इसको मुबाह कहते हैं, ठीक है। तो ये जन की चार किस्में। अब कौन सी किस्म हराम है, कौन सी वाली जायज है, कौन सी वाली मुस्तहब है और कौन सी वाली वाजिब है, ये तफसीर अब आ रही है। तो फरमाते हैं कि जन्न हराम ये है कि अल्लाह ताला के साथ बदगुमानी रखे, कि अल्लाह ताला मुझे अजाब ही देगा या मुसीबत ही में रखेगा, मैं जिस मुसीबत में हूं कि मेरे पास पैसे नहीं होते कि मेरी जरूरियात पूरी हो सके, ठीक है ना, या मैं किसी बीमारी में मुबतला हो गया हूं, तो अब अल्लाह ताला हमेशा मुझे बीमारी में ही रखेगा, ठीक है। तो इस तरह से सोचना जो है अल्लाह ताला के बारे में बदगुमानी रखना होता है, ठीक है, या अल्लाह ताला जो है वो यानी वो मुझे अजाब ही देगा, ठीक है, और मुझे जन्नत में नहीं डालेगा, ठीक है ना, ये जो गालिब गुमान रखना अल्लाह ताला के बारे में, ठीक है ना, ये हराम है, ठीक है। इस तरह के अल्लाह की मगफिरत और रहमत से गोया मायूस है, ठीक है, अल्लाह की मगफिरत और रहमत से मायूस है। हजरत जाबिर रज़ी अल्लाह अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि ला यमूतुन्ना अहदुकुम इल्ला वहुवा युहसिनु ज़न्ना बिल्लाही, कि तुम में से किसी को इसके बगैर मौत नहीं आनी चाहिए कि इसका अल्लाह के साथ अच्छा गुमान हो, यानी इस हालत में मरो कि अल्लाह के साथ तुम्हारा गुमान अच्छा होना चाहिए, ठीक है। तो मौत नहीं आनी चाहिए जो बोला, तो उसका मतलब क्या है कि मौत का तो हमें किसी को नहीं पता कि मौत कब आएगी, ठीक है, तो हम मौत को तो कंट्रोल नहीं कर सकते कि भाई मौत जब आए तो हम उसको रोक दें, नहीं भी जरा ठहर जाओ, पहले मुझे अल्लाह के बारे में गुमान अच्छा बनाने दो फिर आना तुम, ये तो हम नहीं कर सकते ना, मौत को तो नहीं। इजा जा अजलहुम ला यस्तअखिरून साअतन वला यस्तक़दिमून, ठीक है, जब अजल आ जाएगी, वक्त आ जाएगा, तो एक लम्हे भी जो है वो आगे पीछे नहीं कर सकते उसको। तो फिर मतलब क्या है इसका, नबी अलैहिस्सलाम क्या फरमा रहे हैं कि हर वक्त ऐसे रहो क्योंकि कभी भी मौत आ सकती है तुम्हें, तो तुम्हारा हर लम्हा ऐसे गुजरना चाहिए कि अल्लाह के साथ तुम्हारा गुमान अच्छा हो, ठीक है। और एक हदीस में, अच्छा ये हम बाद में पढ़ेंगे, तो ये जो कह रहे हैं कि अल्लाह ताला मुझे अजाब ही देगा, तो ये बदगुमानी क्यों है, और दूसरी जगह पर अल्लाह का खौफ कि पता नहीं अल्लाह ताला ने जो है वो यानी मेरे आमाल जो है वो तो कबूलियत के काबिल नहीं है, कहते हैं ना कि जी मेरा अमल तो कबूलियत के काबिल नहीं है, अल्लाह ताला कबूल फरमा ले, ठीक है ना, या ये कि मेरी नेकियां जो हैं इनमें तो रियाकारी शामिल है और मेरी नेकियां जो हैं वो तो सुन्नत के मुताबिक भी नहीं होती हैं, और ये है वो, इस तरह की बातें जो होती हैं, ठीक है, तो उसको तो खशियत कहा जाता है। तो फिर बदगुमानी में और खशियत में क्या फर्क है, मगर हम हर वक्त ये खौफ भी तो मगर हमने हर वक्त ये खौफ भी तो रहता है कि पता नहीं हमारा क्या मामला होगा। जी बिल्कुल, यही सवाल भी मैं कर रहा हूँ आपसे कि जी इसमें और अल्लाह के बारे में बदगुमानी करना कि वो मुझे अजाब ही देगा, इसमें फिर क्या फर्क है। तो इसमें फर्क जो है ना वो ये है कि जैसे कि अभी बात हुई ना कि जन का मतलब क्या होता है, गुमाने गालिब, ठीक है, गुमाने गालिब, और गुमाने गालिब के बारे में जैसे उन्होंने लिखा भी है कि बगैर किसी कवी दलील के किसी पर कोई ऐब लगा देना, ठीक है ना, बगैर किसी कवी दलील के, क्या मतलब कि कोई कवी दलील हो तब तो ऐब लगाना पड़ता है, ठीक है, तभी दलील हो कि भाई कि कोई शख्स जो है वो बेहयाई के काम करता है। मोहल्ले में एक शख्स है जो कि अपने घर से बाहर निकल के जो है ना वो बेगैरती की हरकतें करता है, बेहयाई की हरकतें करता है। अब आप उस बारे में, उस बंदे के बारे में अच्छा गुमान रखने की कोशिश करें कि नहीं जी ये तो बेहया नहीं है, है ये तो बड़ा अच्छा आदमी है, तो क्या कहा जाएगा इसको? इसको जो है वो बेवकूफी कहा जाएगा, ठीक है ना, इसको अच्छा गुमान नहीं कहा जाएगा, इसको बेवकूफी कहा जाएगा। भाई वो खुलेआम इतना बुरा काम कर रहा है, बेहयाई की हरकतें कर रहा है, तो आप उसको नेक नहीं कह सकते, ठीक है, नेक नहीं कह सकते आप उसको, क्योंकि कवी दलील मौजूद है कि वो बेहया आदमी है, ठीक है ना, कवी दलील मौजूद है आपके पास, तो अब आप उसको बेहया कहना पड़ेगा आपको, ठीक है ना। अगर अगरचे के जरूरी नहीं है, मतलब इसका मतलब ये नहीं है कि अब आप हर जगह लोगों के सामने बैठ करके उसकी गिबतें करना शुरू कर दें। कहने का मतलब ये है कि उसको आपको बेहया मानना पड़ेगा, क्योंकि वो खुल करके बेहयाई के काम कर रहा है, ठीक है। यहां पर उसकी बात नहीं हो रही, यहां पर बात हो रही है बगैर किसी कवी दलील के सुनी सुनाई बातों की बेसिस पर आप किसी को बेहया कह दें, ये मना है। सुनी सुनाई बातों पर किसी को बेहया कह देना, ये मना है। बिल्कुल इसी तरीके से अल्लाह ताला के बारे में कवी दलील क्या है? कुरान, राइट, नबी अलैहि सलाम की हदीसें कवी दलील हैं। ये क्या बताती हैं अल्लाह के बारे में? कि अल्लाह ताला रहीम है, अल्लाह ताला करीम है, ठीक है ना। कवी दलील है, कुरान की दलील है, हदीस की दलील है कि अल्लाह ताला रहीम है, करीम है, ठीक है। लेकिन आपने ऐसे ही जो है वो गुमान बांध लिए बगैर कवी दलील के कि अल्लाह ताला तो बस अजाब ही देते हैं, है? अल्लाह ताला तो बड़े खौफनाक हैं, नाउज बिल्ला, बड़े खौफनाक हैं, बड़े जो है वो तकलीफें देने वाले हैं, है? बड़े जो है वो अजियतें देने वाले हैं लोगों को, तो अल्लाह ताला जो है ना वो तो अजाब देने वाले हैं, ठीक है ना। और आपके पास कोई कवी दलील नहीं थी, आपने जो है ना वही इधर उधर की बातें सुनी, चंद बातें आपने देख ली, ठीक है, और उनकी बुनियाद पर आपने अल्लाह के बारे में फैसला कर लिया कि अल्लाह ताला तो नऊज बिल्ला बड़े जो है ना वो जाबिर, जाबिर का मतलब, एक्चुअली जाबिर का तो बड़ा अच्छा मतलब होता है, यानी लेकिन उर्दू में हम जाबिर कहते हैं बड़े जालिम इंसान को, जालिम व जाबिर, ठीक है, तो अल्लाह ताला नऊज बिल्ला बड़े जालिम व जाबिर है, ठीक है। लेकिन आपके पास कोई कवी दलील नहीं है ये बात कहने की, तो इसको कहते हैं अल्लाह ताला के बारे में बदगुमानी करना, ठीक है। अपने बारे में जो हम ये कहते हैं ना कि ये जो कि पता नहीं हमारा क्या मामला होगा, तो ये जो मामला है ना ये हम अल्लाह के साथ नहीं कर रहे हैं, ये हम अपने साथ कर रहे हैं, ठीक है, कि भाई अपने बारे में खुद पसंदी में मुबतला ना होना, ठीक है, अल्लाह की तरफ रहमत ही का मामला रखना, अल्लाह ताला माफ करने वाले हैं लेकिन अपनी तरफ जो है वो जरा यानी ऐसे रखना कि जी मेरे अमाल तो इतने अच्छे नहीं है, ठीक है, लेकिन अल्लाह से उम्मीद यही है कि अल्लाह ताला मेरे इन टूटे फूटे अमाल को कबूल कर लेंगे, ठीक है। तो बदगुमानी एक बिल्कुल डिफरेंट चीज होती है, और खशियत जो है ना, खशियत और खौफ ये बिल्कुल डिफरेंट चीज होती है। हमने रमजान मुबारक में आपको खशियत के मफहूम को समझाया था, ठीक है, कि अल्लाह ताला के साथ खशियत का मतलब क्या होता है, किसी को अगर वो याद हो तो अगर आप रिमाइंड करवा दें बाकी लोगों को कि खशियत अल्लाह ताला के साथ इसका मतलब क्या होता है। इसको याद है अल्लाह के साथ खशियत का क्या मामला होता है, क्या मतलब होता है? खशियत जो है, मगर हमें तो इस बात पे पक्का ईमान है कि हमने जब भी अल्लाह पाक से मांगा तो वो जरूर पूरा करते हैं। हाँ, तो अल्लाह ताला से गुमान तो ये रखना है कि अल्लाह ताला दुआओं को कबूल करते हैं, इन अल्लाह इन रब्बी लसमीउ दुआ, कि बेशक मेरा रब तो दुआ को सुनता है। अल्लाह से डरते रहना, अल्लाह ताला के नाराज या दूर हो जाने का खौफ। जी बिल्कुल सही जवाब दिया माशाल्लाह आपने, कि खशियत का मतलब ये होता है کہ جو ایمان والا ہوتا ہے نا وہ اللہ تعالیٰ کے ساتھ ایک محبت کا تعلق تو رکھتا ہے، ٹھیک ہے نا، والذین آمنوا، بلکہ وہ تو اشد حب اللہ کی آیت ہے، بلکہ اللہ ولی الذین آمنوا، ٹھیک ہے نا، کہ قرآن نے بتا دیا کہ اللہ تعالیٰ ایمان والوں کا دوست ہے، واللہ ولی المؤمنون، واللہ ولی المؤمنین، ٹھیک ہے، کہ اللہ تعالیٰ ایمان والوں کا دوست ہے، دو دو جگہ پہ اس طرح سے اللہ تعالیٰ نے فرمایا، ٹھیک ہے. تو دوستی جو ہوتی ہے اس کے اندر کچھ نہ کچھ محبت تو ہوتی ہے نا، بغیر محبت کے تو آپ دوستی نہیں کر سکتے کسی کے ساتھ، ٹھیک ہے نا، دشمنوں کے ساتھ تو آپ دوستی نہیں کر سکتے نا، تو جن کے ساتھ کچھ نہ کچھ محبت کا تعلق ہوتا ہے زیادہ یا کم، تو ان کے ساتھ دوستی ہوتی ہے. تو اللہ تو ایمان والوں کا دوست ہے، ٹھیک ہے، لیکن یہ دوستی جو ہے وہ لیول کی دوستی نہیں ہے کہ جیسے کہ ہماری سہیلیوں سے آپ لوگوں کی دوستیاں ہوتی ہیں، یا دوستوں کے ساتھ جو ہمارے دوست ہوتے ہیں کالج کے اندر، یونیورسٹی میں، یا کسی اور جگہ پر جو دوست ہوتے ہیں نا، کزنز وغیرہ، تو وہ ہماری جیسے ہوتے ہیں نا، ہماری جیسے ان کی زندگی ہوتی ہے اور ہماری جیسی ان کی صلاحیتیں ہوتی ہیں، تھوڑی زیادہ کم، رائٹ. تو ان کے ساتھ جو ہماری دوستی ہوتی ہے نا، وہ دوستی ایک ہی درجے کی دوستی ہوتی ہے، ایک ہی لیول کی دوستی ہوتی ہے، ٹھیک ہے. لیکن اگر کسی کی دوستی ہو کسی یعنی بہت ہی جیسے جمعدار قسم کا، جو جھاڑو پوچھا دینے والے لوگ ہوتے ہیں، ٹھیک ہے، سڑکیں صاف کرنے والے جو لوگ ہوتے ہیں، ٹھیک ہے، سویپرز، تو کسی سویپر کی دوستی اگر ملک کے بادشاہ سے ہو جائے، ٹھیک ہے، بادشاہ سلامت سے کسی سویپر کی دوستی ہو جائے، ٹھیک ہے نا، تو اب یہ دوستی کوئی لیول کی دوستی ہے، ایک درجے کی دوستی ہے، ایسا تو نہیں ہے نا. بھائی سویپر کا کیا مقام اور بادشاہ کا کیا مقام؟ تو اب یہ سویپر جو بادشاہ سے دوستی کر رہا ہے نا، تو اس دوستی کے اندر اس کو ایک خوف ہوگا، ڈر ہوگا، ہر وقت اس کو اس بات کی فکر ہوگی کہ بھائی یہ دوستی لگا تو لیے میں نے، بڑی میرے جو ہے وہ قسمت کھل گئی کہ بادشاہ سے دوستی لگ گئی، کوئی ایسا واقعہ پیش آ گیا کہ جس کی وجہ سے بادشاہ نے مجھے اپنی دوستی میں قبول کر لیا، لیکن میں ہوں تو سویپر نا اور وہ تو بادشاہ ہیں، تو اگر مجھ سے کوئی ایسی غلطی ہو گئی کہ جس کی وجہ سے میں نے بادشاہ کو ناراض کر دیا، تو بھائی بادشاہ صاحب کو تو میری کوئی ضرورت نہیں ہے، بادشاہ کے پاس تو ملک کے اندر ایک سے ایک لوگ موجود ہیں جن کے ساتھ وہ دوستی رکھ سکتا ہے، میری تو اس کو کوئی ضرورت نہیں ہے نا، تو بادشاہ کہیں مجھے ریجیکٹ نہ کر دے، مجھے اپنی دوستی سے محروم نہ کر دے، ٹھیک ہے نا. یہ ہوتی ہے خشیت والی دوستی، ٹھیک ہے. تو ایمان والا جو ہے وہ اپنی حیثیت کو یاد رکھتا ہے اور اللہ رب العزت کی حیثیت کو یاد رکھتا ہے، ٹھیک ہے، کہ بھائی ہم دونوں کی حیثیت جو ہے نا بہت مختلف ہے. دوستی بے شک ہم مجھے ایمان کی وجہ سے اللہ تعالیٰ کے ساتھ ہے، لیکن یہ دوستی جو ہے نا یہ کسی وقت بھی ختم ہو سکتی ہے اگر میں نے کوئی ایسی حرکت کر دی تو، ٹھیک ہے. تو وہ پھر اللہ تعالیٰ کے ساتھ ادب والا معاملہ رکھتا ہے تاکہ اللہ تعالیٰ کے ساتھ کوئی غلطی نہ کر بیٹھے. اور اسی طریقے سے یہ جو اللہ تعالیٰ کی مغفرت اور رحمت کا معاملہ ہے، تو اس کے اندر جو ہے وہ اس کا اللہ تعالیٰ سے ہمیشہ اچھا گمان ہوتا ہے کہ میں جب اللہ تعالیٰ سے مانگ رہا ہوں، معافی مانگ رہا ہوں، توبہ کر رہا ہوں، تو اللہ تعالیٰ میری معافی کو، میری توبہ کو یقیناً قبول کریں گے، ٹھیک ہے. اس کے اندر کوئی بدگمانی نہیں کر سکتا کہ جی توبہ تو میں کر رہا ہوں اور ساری شرائط جیسے کہ مجھے نبی علیہ الصلوۃ والسلام نے سکھائی ہیں توبہ کی شرائط، میں ان کے مطابق توبہ کر رہا ہوں، لیکن اللہ پھر بھی قبول نہیں کریں گے، ٹھیک ہے. یہ بدگمانی ہوگی اللہ تعالیٰ کے ساتھ، ٹھیک ہے. تو اس طرح کے کام نہیں کرتا. جیسے کہ ایک حدیث میں رسول اللہ صلی اللہ علیہ وسلم کا ارشاد آیا ہے کہ حق تعالیٰ فرماتا ہے کہ انا عند ظن عبدی بی، یعنی اپنے بندے کے ساتھ میں ویسے ہی برتاؤ کرتا ہوں جیسا وہ میرے ساتھ گمان رکھتا ہے، ٹھیک ہے. اب اس کو اختیار ہے کہ میرے ساتھ جو چاہے گمان رکھے، یعنی اللہ تعالیٰ باقاعدہ اس طرح فرماتے ہیں کہ اب اس کو اختیار ہے کہ وہ میرے ساتھ جیسے چاہے، یہ میں نے اختیار بندے کو دیا کہ اچھا گمان رکھے یا برا گمان رکھے، ٹھیک ہے. تو اب اس کا مطلب بالکل بھی یہ نہیں ہے کہ ایک بندہ کرے گناہ، یعنی اللہ کی نافرمانی کرے، ٹھیک ہے، اور نافرمانی کرنے کے باوجود یہ سوچے کہ اللہ تعالیٰ جو ہے نا وہ اس کو اپنا محبوب بنا کے رکھیں گے، ٹھیک ہے. توبہ نہ کر رہے، توبہ کیے بغیر یہ سمجھے کہ اللہ اس کو اپنا محبوب بنا کے رکھیں گے، ٹھیک ہے. یہ جو ہے ہمیں سنت سے تعلیم نہیں ملتی، اس کی تعلیم ہمیں سنت سے نہیں ملتی کہ گناہ بھی کرے اور توبہ بھی نہ کرے یعنی اس گناہ پر نادم اور شرمندہ بھی نہ ہو لیکن یہ گمان رکھے کہ اللہ تعالیٰ اس کو اپنی محبت میں ہی رکھیں گے. ٹھیک ہے, یہ الگ بات ہے نا, محبت میں رکھنا. ٹھیک ہے, اللہ تعالیٰ معاف کر دیں گے گناہ کرنے کے باوجود, ٹھیک ہے, کہ میں گناہ تو کر رہا ہوں, ٹھیک ہے, لیکن اللہ تعالیٰ مجھے معاف کر دیں گے. ٹھیک ہے, یہ اچھا گمان ہے اللہ کے ساتھ. ٹھیک ہے, میں یہ اس کی بات نہیں کر رہا, میں یہ بات کر رہا ہوں کہ گناہ کر رہا ہو لیکن گناہ کے ساتھ ساتھ بغیر کسی ندامت اور شرمندگی کے وہ یہ سمجھے کہ میں اللہ کا محبوب بھی ہوں, میں اللہ کا محبوب بھی ہوں. ٹھیک ہے, یہ اللہ تعالیٰ کے ساتھ یعنی اس کو اللہ تعالیٰ کے ساتھ مذاق کہیں گے. ٹھیک ہے, اور اللہ تعالیٰ کی بے ادبی کہیں گے. ٹھیک ہے, دل میں ندامت ہو, شرمندگی ہو, خوف ہو, لیکن پھر بھی گناہ کیا جا رہا ہے, گناہ سے بچ نہیں پا رہا. ٹھیک ہے, لیکن اللہ تعالیٰ سے اچھی امید رکھتا ہے کہ اللہ تعالیٰ معاف کر دیں گے یا یہ کہ اللہ تعالیٰ جو ہے وہ توبہ کی توفیق دے دیں گے. ٹھیک ہے, تو یہ ایک الگ بات ہے اور یہ ایک اچھی بات ہے. ٹھیک ہے, اللہ تعالیٰ کے ناراض یا دور. اچھا, تو ہمیں اپنے ان اعمال کو دیکھنا ہوگا کہ جس سے اللہ تعالیٰ ناراض ہوتے ہیں. جی, ہمیں ان اعمال کو دیکھنا ہوگا کہ جو اللہ تعالیٰ کی ناراضگی والے اعمال ہیں, یعنی علم حاصل کرنا پڑے گا ہمیں تاکہ ہمیں یہ پتا چل سکے کہ ہمارے کون سے اعمال جو ہیں وہ اللہ کی ناراضگی والے اعمال ہیں, اور ان کے اوپر پھر نادم اور شرمندہ ہونا پڑے گا. ٹھیک ہے, اس سے معلوم ہوا کہ اللہ کے ساتھ حسن ظن فرض ہے اور بدگمانی حرام ہے. ٹھیک ہے جی, تو یہ تو اللہ تعالیٰ کے ساتھ گمان والا معاملہ ہو گیا. کسی کو اگر کوئی سوال ہے تو وہ آپ ابھی پوچھ لیں, ورنہ آج کی کلاس جو ہے وہ ہم نے یہیں تک کرنی ہے. ٹھیک ہے, ابھی یہ ظن حرام ابھی مکمل نہیں ہوا, اس لیے کہ اس کا دوسرا پہلو جو ہے وہ انسانوں کے بارے میں, نیک انسانوں کے بارے میں بدگمانی کرنا, یہ بھی حرام ہے, تو وہ ہم اگلی کلاس میں پڑھیں گے. لیکن چونکہ ٹائم مکمل ہو گیا اور مجھے دوسری کلاس میں جانا ہے, ٹھیک ہے, تو اس وجہ سے مزید لیکچر ابھی نہیں ہوگا. اگر کوئی سوال ہے تو آپ پوچھ سکتے ہیں. تو دین اسینشلز کے اندر آج جو دوسری کلاس ہونی تھی وہ فقہ کی کلاس تھی, لیکن فقہ کی جو آپ کی ٹیچر ہیں وہ ابھی سفر پر ہیں, انشاءاللہ اگلے 2-3 دنوں میں وہ واپس آ جائیں گی, تو پھر وہ کلاسز اپنی شروع کریں گی, موسٹ پرابلی نیکسٹ ویک. ٹھیک ہے, تو اس ویک ان کی فقہ کی کوئی کلاس نہیں ہوگی, تو اس وجہ سے ابھی تو آپ ہم نے چھٹی دینی ہے. دین اسینشلز کی 2 ہی دن کلاسز ہوں گی, منڈیز اینڈ وینسڈیز کو, اور 2 گھنٹے منڈے, 2 گھنٹے وینسڈے. ٹھیک ہے, تو اس کا ٹائم ٹیبل آپ کو آپ لوگوں کو بھیج دیا گیا ہے, اس کے مطابق ان شاء اللہ ہم کوشش کریں گے کلاسز کرنے کی. اس کلاس میں ماشاء اللہ پہلے بہت ساری اور خواتین بھی ہوتی تھیں, لیکن ان کو ہم نے کلاس سے نکال کر کے پھر عالمہ بیچز کے اندر ڈال دیا ہے, تو اب یہاں پر جو اسٹرینتھ ہے وہ اتنی زیادہ نہیں ہے, تو آپ لوگوں کو چاہیے کہ اور لوگوں کو بھی اس کلاس میں لانے کی ترغیب دیں. تو اگر کوئی آپ کی دیوی ترغیب سے یہاں پر آئے گا اور اگر اس کو کوئی ایسی بات کام کی سننے کو مل گئی جس پہ عمل کی اس کو توفیق بھی ہو گئی, تو وہ آپ کے لیے بھی صدقہ جاریہ بن جائے گا. پیورلی تفسیر کی کلاس ہے یہ, منڈے کی 8 سے 9, پھر اس کے بعد فقہ کی کلاس ہے جس کے اندر کے جو بنیادی مسائل ہوتے ہیں نماز, زکوٰۃ اور طہارت وغیرہ کے, وہ پڑھائے جائیں گے, اور پھر حدیث زاد و طالبین سے پڑھائی جائے گی وینسڈے کو, اور مزید فقہ وینسڈے کو دوسرے پیریڈ کے اندر پڑھائی جائے گی. ٹھیک ہے, اگر اور کوئی سوال نہیں ہے تو یہ آج آپ سے جا چاہے گا. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.